नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको 47 औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। कम्युनिष्ट विचारधारामा आधारित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा माले लगायतका फरक समूहमा छरिएर रहेका राजनीतिक दलहरूले विभिन्न कार्यक्रमको आयोजना गरी आज उहाँको योगदानको सम्झना गर्दैछन्। पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठका सुपुत्रका रूपमा रामेछापको भंगेरीमा विक्रम सम्वत 1981 असार 15 गते उहाँको जन्म भएको थियो। नेपालमा कम्युनिष्ट पार्टी मार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो। पुष्पलालको नेतृत्वमा नेपालमा पहिलो पटक विक्रम सम्वत 2006 वैशाख 10 गते नेकपा स्थापना भएको थियो। नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा समेत परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि संघर्ष गर्नुभयो। आफ्नो जीवनभर संगठन विस्तारमा लाग्नुभएका उहाँले विश्व कम्युनिष्टको घोषणा पत्रलाई विक्रम सम्वत 2005 सालमा नेपालीमा अनुवाद गरी प्रकाशन पनि गर्नुभएको थियो। पञ्चायत ती निरंकुशताको अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा 2025 सालमा अगाडि सार्ने काम समेत उहाँले गर्नुभएको थियो। नेकपा स्थापना गर्दा घोषणा पत्रमा सामन्ती एकतन्त्रीय शासनको अन्त्य गर्ने, वैदेशिक शोषण र दमन समाप्त पारी राष्ट्रियता स्वाधीनता हासिल गर्ने, बालिक मताधिकार कायम गर्ने, संविधानको आधारमा जनताका लागि पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र सुरक्षण गर्ने, मजदूर किसान श्रमजीवी जनताको हितलाई प्राथमिकता दिने समेत उल्लेख गरिएको थियो। नेपाल कम्युनिष्ट पार्टीका अगुवा पुष्पलालको विक्रम सम्वत 2035 साल साउन 7 गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको थियो। आजको अन्तरसंवादमा हामी पुष्पलाल स्मृति दिवस, नेपालको कम्युनिष्ट आन्दोलन र वर्तमान अवस्थाबारे केन्द्रित भएर नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं नेपालको कम्युनिष्ट आन्दोलनका अध्येता समेत रहनुभएका डाक्टर बेदुराम भूषालसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
धन्यवाद।
आजको दिनमा हामी कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाललाई कसरी स्मरण गर्न सक्छौ, नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँको योगदान भूमिका के कस्तो रहेको छ? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
धन्यवाद छ यहाँलाई। आज कमरेड पुष्पलालको 47 औं स्मृति दिवसका सन्दर्भमा सर्वप्रथम त म उहाँप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्न चाहन्छु र यहाँले यो जुन संवादको व्यवस्था मिलाउनु हो त्यसका निम्ति धन्यवाद पनि दिन चाहन्छु। पुष्पलाल नेपालको कम्युनिष्ट आन्दोलनको पिता भनेर हामी मान्छौँ, जनक भनेर मान्छौँ। उहाँ चाहिँ सैद्धान्तिक हिसाबले पनि नेपालमा कम्युनिष्ट सिद्धान्तको, मार्क्सवादी सिद्धान्तको प्रारम्भकर्ता, सुरुकर्ता अथवा नेपालमा मार्क्सवादलाई भित्राउने र त्यसको सर्वप्रथम व्याख्या गर्ने, नेपाली भाषामा सर्वप्रथम मार्क्सवाद भनेको के हो भनेर व्याख्या गर्ने, यहाँले अनि विश्व प्रसिद्ध घोषणा पत्रको अनुवाद उहाँले गर्नुभयो भन्ने जुन चर्चा गर्नुभयो, उहाँले अनुवाद मात्रै गर्नु भएन, उहाँले त्यो घोषणा पत्रको परिचय पनि लेख्नु भएको छ। त्यसमै जति बेला अनुवाद गर्नुभयो त्यति बेलै उहाँले चाहिँ एउटा त्यो घोषणा पत्रको परिचय भनेर त्यसको भूमिकाको रूपमा लेख्नु भएको छ र त्यसमा चाहिँ नेपाली समाजको पनि संक्षिप्तमा विश्लेषण गर्नुभएको छ उहाँले। र त्यो नै उहाँले जुन नेपाली भाषामा लेख्नुभएको नेपालीपनको मार्क्सवादी साहित्य हो, पहिलो मार्क्सवादी साहित्य उहाँले लेख्नुभयो, नेपाली भाषामा लेख्नुभयो र प्रकाशित गर्नुभयो। मार्क्स र एङ्गेल्सले लेखेको घोषणा पत्रको अनुवाद गर्नुभयो, त्यो अनुवाद पनि उहाँले सर्वप्रथम गर्नुभयो। अनुवाद मात्रै होइन, अर्को मौलिक रचना पनि उहाँले तयार गर्नुभयो, उहाँले लेख्नुभयो। त्यो चाहिँ मौलिक नेपाली मार्क्सवादी साहित्य थियो। त्यसरी उहाँले चाहिँ नेपालमा मार्क्सवादको प्रारम्भ गर्ने, मार्क्सवादलाई यहाँ भित्राउने, नेपाली हिसाबले नेपाली भाषामा नेपाली विश्लेषणमा मार्क्सवादी साहित्य सृजना गर्ने कामबाट उहाँले सुरु गर्नुभयो नेपालमा कम्युनिष्ट आन्दोलन। त्यस कारण सिद्धान्तको हिसाबले पनि उहाँ चाहिँ प्रारम्भकर्ता हो, त्यो सुरु गर्नु मात्रै गर्नुभएको मात्रै होइन, उहाँले नेपाली समाजको विश्लेषण गर्नुभयो र यो समाजलाई परिवर्तन गर्नका निम्ति कस्तो कस्तो नीतिहरू अप्नाउनु पर्छ, कस्तो रणनीति अप्नाउनु पर्छ भन्ने कुरा पनि उहाँले चाहिँ प्रारम्भ गर्नुभयो, त्यो प्रतिपादन गर्नुभयो। त्यसले गर्दाखेरि नेपालमा मार्क्सवाद कार्यान्वयन गर्नका निम्ति पहिलो नेतृत्वकर्ता पुष्पलाल हुनुहुन्छ भनेर स्मरण गरिन्छ, पहिलो कुरा सैद्धान्तिक हिसाबले। दोस्रो संगठनको हिसाबले पनि उहाँले चाहिँ कम्युनिस्ट पार्टीको स्थापना स्वयं आफै आफ्नै नेतृत्वमा गर्नुभयो, त्यस कारणले संगठनको पनि नेपालमा कम्युनिस्ट संगठनको पनि प्रारम्भकर्ता पहिलो नेतृत्वकर्ताको रूपमा उहाँ रहनुभयो। त्यस हिसाबले संगठनको पनि पहिलो शीर्ष नेता उहाँ हो भनेर मानिन्छ, र तेस्रो चाहिँ आन्दोलनको पनि उहाँ चाहिँ आफै पहिलो सुरुवातकर्ता हो, मार्क्सवादी आन्दोलनको सुरुवातकर्ता पनि उहाँ हो, किनभने उहाँले आफै फिल्डमा उत्रिएर आन्दोलनको नेतृत्व गर्नुभएको छ। सुरुमा राणा शासनका विरुद्धको आन्दोलनमा उहाँले आफै फिल्डमा उत्रिएर नेतृत्व गर्नुभएको छ, पछि पञ्चायत कालमा पनि उहाँ निरन्तर रूपमा त्यो व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्दै भूमिगत रूपमा देशभित्र आएर यहाँको आन्दोलनलाई नेतृत्व गर्ने, र प्रवासमा बसेर पनि यहाँको आन्दोलनलाई नेतृत्व गर्ने हिसाबले उहाँले गर्नुभयो। त्यसले गर्दाखेरि नेपालको कम्युनिस्ट आन्दोलनमा सिद्धान्तको प्रथम नेता, संगठनको प्रथम नेता र आन्दोलनको पनि प्रथम नेताको रूपमा उहाँलाई चिनिन्छ, उहाँलाई त्यस हिसाबले मानिन्छ। विभिन्न समयमा उहाँलाई गलत भनेर हिँड्नेहरू पनि कतिपय कम्युनिस्ट समूहहरू देखा परेका थिए, तर पछिल्लो समयमा आएर सबैले उहाँ गलत होइन, उहाँले सबैभन्दा अहिलेसम्मको नेतृत्वमा सैद्धान्तिक हिसाबले, साङ्गठनिक हिसाबले, आन्दोलनको हिसाबले सर्वश्रेष्ठ नै हो भन्ने हिसाबले अहिले पछिल्लो कालमा सबैले मान्छन्। यो एउटा पाटो भयो, यो पाटो मात्रै छैन उहाँको, उहाँले चाहिँ नेपाली समाजको इतिहासको नयाँ ढङ्गले अध्ययन गर्ने कामको पनि थालनी गर्नुभएको थियो। उहाँले चाहिँ नेपाली समाजलाई ऐतिहासिक भौतिकवादी ढङ्गले हेर्नुपर्छ र यसको इतिहास त्यस ढङ्गले लेखिनुपर्छ, परम्परागत ढङ्गले लेखिएका इतिहासहरू वास्तवमा वास्तविक इतिहास छैनन्, ती चाहिँ केही राजपरिवारका केही शासक घरानाहरूका इतिहास मात्रै छन्, नेपाली जनताको इतिहासको रूपमा इतिहास लेखिएको छैन, त्यसरी लेखिनुपर्छ भनेर उहाँले थालनी गर्नुभयो। र केही रचनाहरू उहाँले जस्तो नेपालमा मातृसत्तात्मक समाज भन्ने, नेपालको राजतन्त्रको उत्पत्ति विकास र यसको भविष्य भन्ने लगायतका केही इतिहाससँग जोडिएका रचनाहरू पनि उहाँले आफै चाहिँ सुरु गर्नुभयो। त्यसमा उहाँको एउटा नेपालको नयाँ इतिहास लेख्ने योजना थियो, त्यो योजना अन्तर्गत उहाँले ती केही रचनाहरू लेख्नु भएको थियो, र पछि उहाँको निधन भएपछि चाहिँ त्यो काम चाहिँ अधुरै रह्यो। यसरी नेपाली समाजलाई नयाँ ढङ्गले अगाडि बढाउने मार्क्सवादी सिद्धान्तको गोरेटोमा, त्यो सिद्धान्तको मार्गदर्शनमा नेपाली समाजलाई परिवर्तन गर्नुपर्छ भनेर सिद्धान्त अङ्गीकार गर्ने, संगठन निर्माण गर्ने र आन्दोलनको उठान गर्ने काम उहाँले गर्नुभयो भने, अर्कोतर्फ नेपाली समाजको नयाँ ढङ्गले विश्लेषण गर्ने र यसको इतिहास पनि नयाँ ढङ्गले लेख्ने कामको समेत उहाँले अगुवाई गर्नुभएको थियो। यस हिसाबले पुष्पलाललाई हेरिन्छ।
यहाँले कम्युनिष्ट सिद्धान्त, संगठन र नेतृत्वको हिसाबले पुष्पलाल नै पहिलो नेताका रूपमा रहनु भएको थियो भनेर चित्रण गर्नुभयो, साथसाथै कम्युनिष्ट पार्टी मार्फत जनताका पक्षमा अधिकार स्थापित गर्न पुष्पलालले जुन कार्यहरू अगाडि बढाउनु भयो, सामन्तवाद त्यसै गरी अन्य तत्कालीन समाजको जस्तो परिस्थिति थियो त्यसलाई समेत एउटा विद्रोहको रूपमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाएको भन्ने चर्चा पनि अहिलेसम्म चल्ने गरेको छ। हिसाबले जनताका अधिकार स्थापित गर्न उहाँको योगदानको विषयलाई आजको दिनमा हामीले कसरी चर्चा गर्न सक्छौं?
एकदमै ठूलो योगदान उहाँले गर्नुभएको छ। मैले अहिले के भनेको थिएँ भने उहाँ चाहिँ सिद्धान्तको पनि नेता हो, संगठनको पनि नेता हो र आन्दोलनको पनि नेता हो भनेर भनेको थिएँ होइन। आन्दोलनको नेता भने के, त्यो आन्दोलन भनेको नेपाली जनतालाई अधिकार सम्पन्न बनाउनका निम्ति, अधिकार सम्पन्न गराउनका निम्ति गरिएको आन्दोलन थियो। त्यसले गर्दाखेरि त्यो आन्दोलनमा उहाँ निरन्तर रूपमा लाग्नुभयो। उहाँले सुरुमा त्यति बेला राष्ट्रिय काङ्ग्रेस भन्ने पार्टी सुरुमा बनेको थियो नयाँ शासनका विरुद्ध आन्दोलन गर्नका लागि, त्यो पार्टीमा सङ्गठित भएर उहाँले आन्दोलन सुरु गर्नुभयो। पछि चाहिँ त्यो पार्टीबाट आन्दोलनलाई खास गरी सामन्तवादका विरुद्धमा लाने सम्भावना देखिएन, त्यसैले सामन्तवादको अन्त्यको आन्दोलन गर्नका लागि यस्तो पार्टीले हुँदैन, यो कम्युनिस्ट सिद्धान्त अँगालेको पार्टी चाहिन्छ अथवा कम्युनिस्ट पार्टी चाहिन्छ भनेर उहाँले कम्युनिस्ट पार्टी निर्माणको अभियान सुरु गर्नुभयो। त्यो कम्युनिस्ट पार्टी निर्माणको अभियान सुरु गर्नु भनेकै उहाँले नयाँ ढङ्गले आन्दोलनमा उत्थान गर्ने कुरा थियो, आन्दोलनलाई सामन्तवादका विरुद्धमा चाहिँ अगाडि बढाउने कुरा थियो र त्यसमा उहाँले आफै नेतृत्व गर्नुभएको छ। त्यही भएर म फेरि दोहोऱ्याउन चाहन्छु कि उहाँ चाहिँ विचारको या सिद्धान्तको पनि नेता हो, सङ्गठनको पनि नेता हो र आन्दोलनको पनि नेता हो। त्यो आन्दोलन भनेको जनतालाई अधिकार सम्पन्न गर्नका निम्ति नै आन्दोलन थियो। त्यसमा त उहाँको लामो फेरिस्त दिन सकिन्छ। त्यसमा खास गरिकन एउटा विषयमा जोड्न चाहन्छु कि त्यति बेला 17 सालमा जब 7 सालमा आएको प्रजातान्त्रिक व्यवस्थाका विरुद्ध राजा महेन्द्रले कदम चाले, त्यसका विरुद्धमा सुरुमा चाहिँ त्यसका विरुद्धमा खडा हुने थोरै नेताहरू हुनुहुन्थ्यो पार्टीका, त्यसमध्ये विशेश्वर कोइराला कङ्ग्रेस पार्टीको तर्फबाट र कम्युनिस्ट पार्टीको तर्फबाट पुष्पलाल, साथसाथै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मोहन विक्रम सिंह लगायतका नेताहरू, कम्युनिस्ट नेताहरू मध्ये यी नेताहरू त्यो 17 साल काण्डको 17 सालमा जुन जनअधिकारको हरण भएको थियो त्यसका विरुद्धमा उभिनु भएको थियो। त्यसमध्ये विशेश्वर कोइरालाले पछि गएर मेलमिलापको नीति लिनुभयो तर पुष्पलालले मान्नु भएन, यो मेलमिलाप गरेर जनतालाई अधिकार सम्पन्न गराउन सकिँदैन, जनताका अधिकार प्राप्त गर्न सकिँदैन, त्यस कारणले यो राजतन्त्रसँग या पञ्चायती व्यवस्थासँग मेलमिलापको नीति लिने होइन, त्यसका विरुद्ध सङ्घर्षकै नीतिबाट जानुपर्छ र हामीले एक्लै एक्लै लड्ने होइन, संयुक्त रूपमा लडेर नै जनतालाई अधिकार सम्पन्न गराउन सकिन्छ, पञ्चायती व्यवस्थालाई थाल्न सकिन्छ, पनि यो शान्तवादलाई कमजोर बनाउन सकिन्छ भन्ने उहाँको धारणा थियो। त्यसअनुसार नै उहाँ अडिग भएर रहनुभयो, उहाँले आफ्नो प्राण त्याग्न तयार हुनुभयो तर देशभित्र आउने कुनै आफ्नो चाहिँ हितका निम्ति, व्यक्तिगत स्वार्थका निम्ति काम गर्ने, कसैसँग मेलमिलाप गर्ने, सम्झौता गर्ने खालको चाहिँ उहाँले कहिले पनि गर्नु भएन। त्यस हिसाबले उहाँलाई एउटा चाहिँ जनताको पक्षमा सम्झौताहीन ढङ्गले लड्ने, सङ्घर्ष गर्ने नेता हो भनेर पनि मानिन्छ भन्नुपर्छ।
कम्युनिस्ट दलहरू अहिले छरिएर रहेका छन्, जनताको मत सबैभन्दा धेरै कम्युनिस्ट पार्टीहरूलाई नै प्राप्त भएको देखिन्छ निर्वाचनको नतिजालाई विश्लेषण गरेर हेर्ने हो भने पनि, तर तदनुरूप कम्युनिस्ट पार्टीहरूले जनअपेक्षा पूरा गर्न सकेका छैनन् भनेर पनि आलोचना हुने गरेको छ। यस हिसाबले पुष्पलालले जुन उद्देश्यका साथ, लक्ष्यका साथ एउटा कम्युनिस्ट अभियानलाई, आन्दोलनलाई अगाडि बढाउनु भएको थियो, त्यससँग तुलना गरेर हेर्दा आज को कम्युनिस्ट आन्दोलनलाई, आजका राजनीतिक दलहरूको यो अवस्थालाई कसरी चित्रण गर्न सकिन्छ तुलनात्मक हिसाबबाट?
पहिलो कुरा चाहिँ उहाँले जुन लक्ष्य निर्धारण गर्नुभएको थियो पुष्पलालले, यी लक्ष्य मध्ये राजनीतिक लक्ष्यको ठुलो हिस्सा चाहिँ प्राप्त भएको छ। त्यो भनेको के भने, सामन्ती निरङ्कुश तन्त्रलाई समाप्त गर्ने, त्यसलाई त्यसको अन्त्य गर्ने र जनअधिकार स्थापना गर्ने, जनताका हक अधिकार स्थापना गर्ने, गणतान्त्रिक व्यवस्था स्थापना गर्ने भन्ने लक्ष्य थियो। यद्यपि यसलाई समाजवादसम्म पुर्याउनुपर्छ भन्ने लक्ष्य प्रष्ट थियो, अधिकतम लक्ष्य समाजवादको रूपमा थियो, समाजवादलाई पुग्न सकिएको छैन तर सामन्तवाद विरोधी अथवा सामन्तवादको अन्त्य गरेर पुँजीवादी चरित्रको, गणतन्त्रको स्थापना गर्न सकिएको छ। यो चाहिँ राजनीतिक लक्ष्य आंशिक रूपमा पुरा भएको हो भन्ने स्थिति हो। तर राजनीतिक लक्ष्य मात्रै थिएन, उहाँको उहाँले तय गर्नुभएका लक्ष्यहरूमा आर्थिक लक्ष्य पनि थियो र सामाजिक सांस्कृतिक रूपान्तरणको लक्ष्य पनि थियो। आर्थिक हिसाबले नेपाललाई एउटा स्वतन्त्र, आत्मनिर्भर, अर्थतन्त्र भएको मुलुकको रूपमा स्थापना गर्ने भन्ने कुरा थियो भने, सामाजिक हिसाबले समाजमा रहेका सबै खाले विभेद र असमानताहरूको अन्त्य गर्दै जानुपर्छ भन्ने कुरा थियो। अब यी दुईटा पक्षमा जस्तो काम हुनुपर्थ्यो त्यस्तो हुन सकेको छैन। राजनीतिक हिसाबले जुन खालको, जुन उचाइको परिवर्तन भयो त्यस खालको आर्थिक र सामाजिक सांस्कृतिक क्षेत्रमा परिवर्तन हुन सकेको छैन, गर्न सकिएको छैन। त्यसमा हाम्रा अब कम्युनिस्ट पार्टीहरूको पनि कमजोरी छ र अन्य राजनीतिक शक्तिहरूको पनि कमजोरी छ भनेरै देख्नुपर्छ। त्यसमा चाहिँ कम्युनिस्टहरूले नै बढी जिम्मेवारी लिनुपर्छ, किनभने कम्युनिस्टहरूकै त्यो सिद्धान्त थियो जुन चाहिँ आर्थिक सामाजिक हिसाबले पनि समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने। सामान्यत यो गैर कम्युनिस्टहरूको धारणा भनेको चाहिँ राजनीतिक परिवर्तन गर्ने, प्रजातन्त्र प्राप्त गर्ने कुरा नै प्रमुख हो भन्ने थियो, तर कम्युनिस्टहरूको तुलना फरक थियो। खास गरिकन पुष्पलालले निर्धारण गरेका लक्ष्यहरू तुलना फरक थिए, त्यसअनुसार अगाडि बढ्न सकिएको छैन। त्यसमा चाहिँ हामी कम्युनिस्टहरूले हामीले गर्न सकेनौँ भनेर स्वीकार गर्नुपर्छ भन्ने मलाई लाग्छ, र यो गर्नुपर्ने हाम्रो दायित्व हो। हामीले अझै पनि त्यसलाई चाहिँ यी लक्ष्यहरू प्राप्त गर्ने कार्यलाई अगाडि बढाउनुपर्छ, त्यसका निम्ति हामी लाग्नुपर्छ भनेर प्रतिबद्धता गर्नुपर्छ, त्यसका निम्ति मिहिनेत गर्नुपर्छ भन्ने लाग्छ मलाई।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तरसंवादमा हामीले पुष्पलाल स्मृति दिवस, नेपालको कम्युनिष्ट आन्दोलन र वर्तमान अवस्थाबारे केन्द्रित भएर नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं नेपालको कम्युनिष्ट आन्दोलनका अध्येता डाक्टर बेदुराम भूषालसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अहिले कम्युनिष्ट पार्टीहरू स्वार्थको द्वन्दमा फँसे, आन्तरिक कलहबाट गुज्रिएका छन् र अन्तमा फूटको शिकार पनि भएका छन् भनेर कतिपय कम्युनिष्टकै शुभचिन्तकहरू पनि भनिरहेको अवस्था छ। यथार्थमा कम्युनिष्ट पार्टीहरू फुटिरहेको अवस्था पनि छ, कता कति जुटिरहेको अवस्था पनि छ। कम्युनिष्ट दलहरू यस्तै समस्याबाट गुज्रनुको कारण के होला र यसको समाधान चाहिँ कसरी गर्न सकिन्छ?
अब यो विभाजन आज मात्रै भएको होइन, विभाजन पुष्पलाल कमरेड जीवितै छँदाखेरि पनि भएको थियो, त्यति बेलादेखिबाट हामीले सुरु गर्नुपर्छ। त्यति बेला जुन विभाजन भयो त्यो विभाजन हुनुका दुईटा कारण थिए, एउटा चाहिँ देशीय कारण थियो भने अर्को चाहिँ अन्तर्देशीय कारण थियो अथवा विदेशी कारण पनि थियो। देशभित्रको कारण भनेको त्यति बेला जुन चाहिँ राजा महेन्द्रले यो प्रजातान्त्रिक व्यवस्थालाई समाप्त गरेर जनताका अधिकारहरू खोसेर निर्दलीय व्यवस्था, निरङ्कुश व्यवस्था सुरु गरे, त्यसमा कम्युनिस्ट नेताहरू पनि र गैर कम्युनिस्ट नेताहरू पनि त्यो राजाको कदमको पक्षमा उभिए। कम्युनिस्ट आन्दोलनको हिसाबले भन्दाखेरि त्यति बेला कम्युनिस्ट पार्टीको महासचिवको रूपमा रहेका केशवजङ रायमाझी स्वयं राजाको कदमको पक्षमा उभिए र पार्टीभित्र त्यहाँबाट विवाद सुरु भयो र विभाजनकै त्यहीँबाट सुरु भयो। त्यो एउटा पाटो थियो। दोस्रो पाटो चाहिँ हाम्रो नेपालमा त्यो घटना घटेको केही समयपछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एउटा ठुलो विभाजन आएको थियो। खास गरी रुसको कम्युनिस्ट पार्टीको नेता स्टालिन र चिनको कम्युनिस्ट पार्टीको नेता माओ सिटुङ दुईटाको नेतृत्वमा अथवा दुईटा पार्टीकै नेतृत्वमा भन्दा हुन्छ एउटा विभाजनको ठुलो अन्तर्राष्ट्रिय प्रभाव पर्ने खालका गतिविधिहरू भएका थिए र त्यसको प्रभाव नेपालमा पनि पर्यो। दुईटा कारणले कम्युनिस्ट पार्टीमा विभाजन सुरु भयो। विभाजन 2022 सालदेखि नै सुरु भएको हो। रुसको राजा महेन्द्रको कदमलाई समर्थन गरिसकेपछि केशवजङ रायमाझी नै पार्टीबाट हटाउने निर्णय महाधिवेशनले गर्यो। पार्टीको तेस्रो महाधिवेशन 2019 सालमा भएको थियो, त्यसले निर्णय गर्यो। त्यो निर्णय पश्चात केशवजङको नेतृत्वमा अलग समूह बनाइयो 22 सालमा, तबदेखि विभाजन सुरु भएको हो। यसका दुईटा कारण छन्, अहिले पनि म त्यही नै देख्छु। यसका आन्तरिक र बाह्य दुईटै कारण अहिले पनि छन्। आज पनि विश्वको कम्युनिस्ट आन्दोलन विभाजितै छ, यसको असर नेपालको कम्युनिस्ट आन्दोलनमा पनि परेको छ, परिरहन्छ। किनभने आजको विश्व व्यवस्था एक प्रकारले हरेक सबले जोडिएको छ, त्यसले गर्दाखेरि यस्ता राजनीतिक आन्दोलनहरू, सिद्धान्तहरू, व्यवहारहरू पनि त्यसबाट प्रभावित हुन्छन् जस्तो भएको छ भने। दोस्रो आन्तरिक कारण हो, आन्तरिक राजनीतिमा एकताबद्ध भएर जान खालका धारणाहरू निर्माण हुन सकेनन्। त्यसले गर्दाखेरि अहिले पनि विभाजनका कानुन विभाजित अवस्था छ र एकीकरण गरेर जाने भन्ने प्रयासहरू नभएका होइन भइरहन्छन्। एकताका प्रयास पनि भएको छन्, सँगसँगै विभाजन पनि भइरहेको छ। त्यो यहाँले नै बताउनु भयो, त्यसै अहिले पनि भइरहेछ। त्यस खास गरिकन राष्ट्रिय राजनीतिलाई कसरी अगाडि बढाउने भन्ने विषय नै केन्द्रित छ। र अहिले भनेका मुद्दाहरू जस्तो आर्थिक सामाजिक रूपान्तरणको सन्दर्भमा कसरी जाने भन्ने कुरामा सैद्धान्तिक वैचारिक र व्यावहारिक मतभेदहरू छन्। ती मतभेदहरूका कारणले नै यो विभाजनको अवस्था विद्यमान छ।
विक्रमसम्म 2075 जेठ तीनमा दुई ठूला कम्युनिष्ट घटक नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी खड़ा भएको थियो, तर त्यो एकता लामो समयसम्म टिक्न सकेन। अहिले पनि कम्युनिष्ट पार्टीहरू छरिएर नै रहेका छन्। यहाँहरू पनि आफ्नो फरक मत र फरक विचारका कारण नेकपा एमालेबाट बाहिरिनु भएको थियो, जसबाट अहिले नेकपा एकीकृत समाजवादी पार्टीको गठन भइकन अगाडि बढ़िरहेको जुन अवस्था छ, अब कम्युनिष्ट पार्टीहरूको एउटै मोर्चा एउटै दल बनेर अगाडि बढ्ने अथवा अब 84 चुनावसम्म एउटै मोर्चामा आउन सक्ने परिस्थिति छ कि छैन, अथवा यो विषयलाई कसरी विश्लेषण गर्न सकिन्छ? यहाँको बुझाइ के छ यो विषयमा? कम्युनिष्ट एकताका लागि पहलहरू भइरहेका छन् कि छैनन्, के छ यो विषयमा?
जुन नेकपा बनेको थियो र त्यसले जनताबाट जुन खालको अभिमत प्राप्त गरेको थियो, जनताको समर्थन पनि प्राप्त गरेको थियो, संसदमा करिब 2-3 सिट नेकपा यद्यपि चुनाव लड्ने बेला पार्टी मिलिसकेका थिएन, दुईवटा पार्टीको मोर्चा बनाएर गएका थियौँ हामीले, तर चुनाव पछि हामी एकता गर्छौँ भन्ने प्रतिबद्धता हामी व्यक्त गरेका थियौँ र त्यसमा समर्थन प्राप्त भएको हो भन्ने मलाई लाग्छ। त्यो समर्थन प्राप्त गरेको अवस्थालाई टिकाउन नसक्नु तत्कालीन नेतृत्वको एकदमै ठुलो गम्भीर गल्ती हो। यो यति बेला पार्टीको अध्यक्ष सरकारको प्रधानमन्त्री समेत भएको व्यक्तिले त्यो एकतालाई जोगाउँदै जसरी जनताको पक्षमा काम गर्नुपर्थ्यो। यो खालि एकता जोगिएन भन्ने मात्रै कुरा होइन, म एकता जोगिएन एउटा कुरा हो, कम्युनिस्ट आन्दोलनको एकता जोगिएन जोगिनु पर्थ्यो भन्ने एउटा कुरा हो। यो कम्युनिस्ट आन्दोलनको हिसाबले हेर्दाखेरि त्यो त्यसको महत्त्व छ, तर समाजको हिसाबले हेर्दाखेरि हामीले अहिले जुन आर्थिक सामाजिक रूपान्तरणका काम हुन सकेनन् भनेर भन्यौँ, ती कामहरू गर्न सकिने ठुलो सम्भावना देखा परेको थियो। एउटा बलियो सरकार बनेको थियो र त्यसले समाजमा आमूल परिवर्तनका आर्थिक सामाजिक रूपान्तरणका कार्यक्रमहरू ल्याउनु पर्थ्यो, ल्याउन सक्थ्यो, त्यसले ल्याएन। 51 सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको अल्पमत र सरकारले जति काम गरेका थियो त्यति पनि काम त्यो सरकारले त्यही बेलाको सरकारले 75 बनेको सरकारले गर्न सकेन। त्यसले गर्दाखेरि जनतामा आशा विश्वास जगाउने काम पनि गर्न सकेन, त्यति बेला आफूले गर्नुपर्ने कर्तव्यको पालना पनि गर्न सकेन, कम्युनिस्ट आन्दोलनको एकतालाई पनि जोगाउन सकेन। त्यसले गर्दा त्यो नेतृत्व असफल भयो, गलत बाटोमा गयो। त्यो गलत बाटोमा गएको हुनाले नै त्यहाँभित्र समस्याहरू उत्पन्न भए र नेकपा त बचेन बचेन, एमाले पनि बचेन, एमाले पनि विभाजित भयो। त्यो खालको स्थिति सृजना हुनुको मूल कारण भनेको त्यति बेलाको नेतृत्व अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो, उहाँकै अयोग्यता उहाँकै असफलता हो। त्यो कारणले आज पनि यो विभाजनको स्थिति कायम छ। उहाँ चाहिँ अहिले पनि एकता गर्नुपर्ने नेपाल कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर अगाडि लानुपर्ने भन्ने कुरामा हुनुहुन्न, देखिनुहुन्न। तर अर्कोतर्फ एक खालको पहल छ, जस्तो हामीले चार पार्टीको बिचमा एउटा समाजवादी मोर्चा भन्ने बनाएका छौँ, त्यसमा हाम्रो पार्टी छ, माओवादी केन्द्र छ, अनि महेन्द्र नारायण यादवले नेतृत्व गर्नुभएको पार्टी छ, र विप्लवले नेतृत्व गर्नुभएको पार्टी चार पार्टी मिलेर एउटा मोर्चा बनाएका छौँ र आजै त्यही मोर्चाको आयोजनामा दिउँसो 1:30 बजेदेखि पुष्कराली स्मृति कार्यक्रम पनि राखिएको छ सभागृहमा। त्यसले गर्दा त्यो पहल पनि छ, हामीले सहकार्य गर्दै जाउँ, एकता काम गरौँ र नेपाल कम्युनिस्ट पार्टीका जुन लक्ष्यहरू थियो ती पुरा गर्न बाँकी रहेका लक्ष्यहरू छन्, आर्थिक सामाजिक लक्ष्यहरू र समाजवाद तर्फ मुलुकलाई लानुपर्ने मूल काम बाँकी छ, त्यो काम गर्नका लागि नयाँ ढङ्गले हामी एकताबद्ध हुनुपर्छ भन्ने हिसाबले पनि प्रयास चाहिँ भइरहेकै छ। त्यो प्रयासको रूपमा समाजवादी मोर्चा लिन सकिन्छ।
हामी विस्तारै कार्यक्रमको अन्त्यतिर पनि आइरहेका छौं। अब समाजवादलाई अंगीकार गर्ने विषयलाई खास गरी कम्युनिष्ट विचारधाराका राजनीतिक दलहरूले अगाडि बढ़ाएको देखिन्छ। अब कतिपय राजनीतिक दलहरूले त आफूलाई समाजवादी भनेर पार्टीको नाम समेत जोड़िरहनु भएको छ, यहाँहरूको पार्टी लगायत अन्य पार्टीहरू पनि रहेका छन् र साथै संविधानमा पनि समाजवादको अवधारणालाई उल्लेख गरिएको छ, तर सारभूत र मूल रूपमा समाजवादको वास्तविक अनुभूति जनताले अहिले पनि गर्न पाएका छैनन् भनेर विश्लेषण टीका टिप्पणी हुने गरेको छ। कम्युनिष्ट पार्टीहरू विभाजित हुँदासम्म त संविधान कार्यान्वयन समाजवादको जुन अवधारणा थियो त्यसको अनुभूति जनताले सहज रूपले गर्न पाउने अवस्था पनि रहन नसक्ला। यस हिसाबले यो सन्दर्भलाई कसरी हेर्न सकिन्छ? संविधान कार्यान्वयन त्यसै गरी समाजवादको जुन अवधारणा अगाडि सारिएको छ, यसका लागि कम्युनिष्ट पार्टीहरू अबका दिनमा कसरी अगाडि बढ्नुपर्छ, अबको यात्रा कस्तो हुनुपर्छ कम्युनिस्ट राजनीतिक दलहरूको?
यहाँले जुन कुरा राख्नुभयो त्यो एकदमै सही छ। जबसम्म कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन सकिँदैन तबसम्म समाजवाद कार्यान्वयन गर्न चाहिँ असम्भवै जस्तो देखिन्छ। सम्भावना छँदै छैन, छिटै मिलेर मात्रै हुन्छ त भन्न सकिँदैन, भन्न पनि हुँदैन भन्ने मलाई लाग्छ। किनभने विगतका आन्दोलनका बेलामा पनि कम्युनिस्ट पार्टीहरू विराजित अवस्थामा हुँदा पनि उनीहरूले फरक फरक ठाउँमा रहेर पनि भूमिका निर्वाह गरेका छन्। त्यो हिसाबले फेरि पनि गर्न सक्छन्, तर एउटा सशक्त कम्युनिस्ट पार्टी नभइकन समाजवाद निर्माणको आन्दोलनको नेतृत्व गर्न पनि गाह्रै हुन्छ, त्यो सम्भव हुँदैन। त्यसले गर्दाखेरि समाजवादी आन्दोलनलाई अगाडि बढाउनका निम्ति कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने कुरा एउटा प्रमुख कुराकै रूपमा रहन्छ। संविधान कार्यान्वयनको सन्दर्भमा पनि अब त्यो खास गरिकन समाजवाद उन्मुख समाज निर्माण गर्ने भन्ने जुन छ उसका लागि पनि समाजवादी अवधारणा अगाडिका शक्तिहरूले बलियो त हुनै पर्छ। जबसम्म त्यो स्थिति सिर्जना गरिँदैन तबसम्म त्यो काम पनि अगाडि बढ्न गाह्रै हुन्छ। त्यसले गर्दा यहाँले जे भन्नुभएको छ त्यसमा म सहमतै छु।
मैले अन्तमा यहाँलाई अब यो समाजवादी मोर्चा भोलिका दिनमा जसरी अहिले एउटा मोर्चाबन्दी यहाँहरूले गरिरहनु भएको छ, त्यो मोर्चामा संलग्न राजनीतिक दलहरू कम्युनिष्ट पार्टीहरू भोलिका दिनमा एक ठाउँमा उभिएर एउटै पार्टी बनाएर एउटा वृहत्तर कम्युनिष्ट एकताको पहल गर्ने अवस्था छ कि छैन, यसतर्फ कुनै गृह कार्य भइरहेको छ कि छैन? विगतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदादेखि नै त्यो मोर्चा पनि रहेको थियो, तर पछिल्ला दिनहरूमा यो समाजवादी मोर्चा पनि कहिले सक्रिय र कहिले निष्क्रिय रहने अवस्था पनि छ। यस हिसाबले हेर्ने हो भने यो तपाईँहरूको मोर्चा एउटा वृहत कम्युनिष्ट एकताको लागि बनेको हो कि अथवा यसको अन्य कुनै खास उद्देश्य छ? हामी कार्यक्रमको अन्त्यमा पनि आइसकेका छौं, अति नै संक्षिप्तमा बताइदिनुहोस् न।
यसका दुईटै उद्देश्य छन्। एउटा चाहिँ प्रमुख उद्देश्य त अहिले तत्काल गर्नुपर्ने सहकार्यमा हामी उभिएर एक ठाउँमा बसेर सहकार्य गरौँ, तत्कालको राजनीतिक मुद्दाहरूमा भन्ने हो र सँगसँगै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्छ, त्यो विषयका साथ हामी अगाडि बढ्नुपर्छ भन्ने पनि हो। र यो एकताबद्ध हुने क्रममा चाहिँ हामीले पहिलो कुरा भनेको हाम्रा बिचका सम्बन्धहरू, हाम्रा सहकार्यहरूलाई अझै सघन बनाउँदै जाउँ, हाम्रा सम्बन्धहरूलाई।
हुन्छ, हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ। यहाँको समयका लागि धेरै धेरै धन्यवाद। आजको अन्तर संवादमा हामीले पुष्पलाल स्मृति दिवस, नेपालको कम्युनिष्ट आन्दोलन र वर्तमान अवस्थाबारे केन्द्रित भएर नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं नेपालको कम्युनिष्ट आन्दोलनका अध्येता डाक्टर बेदुराम भूषालसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।